नमस्कार, कार्यक्रम जनसरकारमा स्वागत गर्छु म नीरज पिठाकोटे। सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जबाट बिहान 10 बजेको समाचारपछि प्रसारण हुने कार्यक्रम जनसरकारमा हामी विभिन्न जनसरकारका विषयहरू उठान गर्छौँ र जनसरकारका विषयहरूमा सम्बन्धित निकायहरूबाट प्रश्नहरू खोज्छौँ र उत्तरहरू जवाफहरू खोज्छौँ र त्यसको समाधान पनि गर्छौँ। कार्यक्रम जनसरकार तपाईँ नारायण एफएमको 103.8 मेगाहर्जबाट सुनिरहनु भएको छ, इन्टरनेट अनलाइनको www.radionarayani.org.np र फेसबुक लाइभ पनि सुनिरहनु भएको छ बिरगन्जको नारायण एफएम 103.8 मेगाहर्ज बिरगन्जबाट। कार्यक्रम जनसरकारमा हामी विभिन्न जनसरकारका विषयहरूमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्छौँ। यतिखेर कोरोना भाइरस सङ्क्रमणका कारणले धेरै ठाउँमा चाहिँ भयावह अवस्था आएको छ। कतै अक्सिजनको अभाव भएको छ, कतै अस्पतालका बेडहरू अभाव भएको छ, कतै धेरै स्थानीय तहहरूमा स्थानीय तहका जनप्रतिनिधिहरू पनि सङ्क्रमित भएर कसैको मृत्यु पनि भइसकेको छ, कसैलाई सङ्क्रमित भएर आइसोलेसनमा बसिरहेका छन्। यो अवस्थामा अबको स्थानीय तहहरूले कसरी काम गरिरहेको छ? स्थानीय तहले कोरोना रोकथाम नियन्त्रणका लागि र दैनिक कार्य सम्पादनमा कसरी काम भइरहेको छ, यसै विषयमा कुराकानी गर्छौँ र कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ सखुवा प्रसोनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल। अध्यक्षजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद
हजुर। यहाँहरू अब कोरोना सङ्क्रमण महामारीले चाहिँ कतै पनि कुनै पनि ठाउँ छोडेको छैन, चारैतिर कोरोना महामारी फैलिएको छ। यो महामारीमा धेरै जनप्रतिनिधिहरू पनि सङ्क्रमित भएका छन्, कतिपय जनप्रतिनिधिहरूको मृत्यु पनि दुःखद मृत्यु पनि भइसकेको छ। यो अवस्थामा तपाईँहरूले चाहिँ कसरी काम गरिरहनु भएको छ?
अब यो एउटा अब पुरै विश्व अहिले सङ्कटमा छ र एउटा अगुवाको नाताले एउटा जनप्रतिनिधिको नाताले अब काम यस्तो ठुलो चाहिँ हामीसँग र यस्तो बेलामा काम गर्नै पर्छ, लुकेर बस्नलाई जनताले हामीलाई भोट दिएर जिताएका छैनन्, आफ्नो जानको बाजी लगाएर भन्नु पर्यो। अब जे भए पनि आफ्नो जनताको रक्षाको लागि, आफ्नो गाउँ अल्कावासीको रक्षाको लागि हामीले त काम गर्नै पर्छ, लुकेर त हुँदैन।
अब यो अवस्थामा चाहिँ तपाईँहरूले जसरी कोरोना रोकथाम र नियन्त्रणका लागि चाहिँ स्थानीय तहहरूमा क्वारेन्टाइनको व्यवस्था, आइसोलेसनको व्यवस्थाहरू गर्नलाई स्थानीय तहको जिम्मेवारी थियो, त्यो जिम्मेवारी चाहिँ कति पुरा गर्नुभएको छ? यहाँहरूले कति काम भइरहेको छ?
मैले चाहिँ आफ्नो जिम्मेवारी एकदम 100% पुरा गरेको छु। मैले आफ्नो गाउँपालिकामा 10 बेडको आइसोलेसन बनाएको छु, अक्सिजन राखेको छु, यहाँ निजी डक्टर नर्सहरू राखेको छु, पुरै व्यवस्थित ढङ्गले राखेको छु। र मलाई लाग्छ अरू पालिका भन्दा मैले चाहिँ राम्रो, सबभन्दा पहिला यो पर्दैलामा सबभन्दा पहिला आइसोलेसन मैले नै बनाएँ। अहिले मलाई लाग्छ अरू पालिकामा फेसबुकमा मात्रै आइसोलेसन छ, त्यहाँ पेसेन्ट छैन। हाम्रोमा अहिले पुरै पेसेन्ट भरेको छ र दुईजनालाई हामी अक्सिजन लेभल 70 घटिसकेको थियो, पुरै उहाँहरू छट्याइराख्नु भएको थियो। उहाँलाई घरबाट एम्बुलेन्स पठाएर मगाएर उहाँहरूलाई हामीले चाहिँ आफ्नो आइसोलेसनमा राखेर औषधि उपचार गरेर निको पारेर एकजनालाई हिजो हामी डिस्चार्ज गऱ्यौँ, 3 दिन पहिला एकजनालाई, दुईजनालाई हामी डिस्चार्ज गरिसकेका छौँ। र अहिले पनि हाम्रो गाउँपालिकाको आइसोलेसनमा 8 पेसेन्ट पोजिटिभ पेसेन्ट हुनुहुन्छ अहिले, र उहाँहरूलाई हामी कन्टिन्यू उहाँहरूको उपचारदेखि लिएर सम्पूर्ण हामी चाहिँ उहाँ 8 फेरि हामी ठिक पारेर घर पठाउँ भने हाम्रो चाहना छ र त्यो हिसाबले हामी काम गर्दैछौँ।
संक्रमित टोटल संक्रमित संख्या चाहिँ कति छन् यहाँको गाउँपालिकामा अहिले?
संक्रमित संख्या त लगभग जस्तो हिजो नै हामी 3 चेक गर्यौँ, लगभग 25 जति छन्।
हजुर, उहाँहरू चाहिँ होम आइसोलेसनमा पनि बस्नु भएको छ कि आइसोलेसनमा मात्रै यहाँहरूको आइसोलेसनमा पनि राख्नु?
बढीजना होम आइसोलेसनमा हुनुहुन्छ।
हजुर,
8 चाहिँ अहिले हाम्रो चाहिँ गाउँपालिकाको आइसोलेसनमा, जुनको उहाँहरूको एकदम स्वास्थ्य अलिकति अक्सिजनको लेभल घटेर, जस्तो हामीले अलिकति सास लिनेमा अप्ठ्यारो हुने बित्तिकै हामीलाई फोन गर्नुहोस् र हाम्रो आइसोलेसनमा आएर बस्नु भने, त्यो हिसाबले हामी सूचना जारी गरेका छौँ। अनि त्यही हिसाबले अनि पोजिटिभ घरमा सेल्फ आइसोलेसनमा बस्नु भएकोलाई पनि हामीले हाम्रो डक्टर साहेबहरूले उहाँहरूसँग फोन कन्ट्याक्टमा हुनुहुन्छ, प्रत्येक दिनमा 2 फोन गर्ने, उहाँहरूलाई औषधि
हजुर, जसरी अहिले चाहिँ समुदाय स्तरमा संक्रमण फैलिएको छ कोरोनाको, यो कोरोना संक्रमण फैलिनुमा पहिले संक्रमित भएकाहरू होम आइसोलेसन बसेपछिको चाहिँ एउटा कारण मान्न सकिन्छ। धेरै मान्छे चाहिँ होम आइसोलेसनमा बसेका थिए र त्यसले अहिले समुदाय स्तरमा यो कोरोना संक्रमण फैलाएको हो भन्ने पनि भनिएको छ। यहाँहरूको होम आइसोलेसनमा बसेकाहरूको निगरानी चाहिँ कसरी गर्नुभएको छ? उहाँहरूको स्वास्थ्य निगरानी त डक्टर चिकित्सकहरूबाट गरिरहनु भएको छ, परामर्शहरू दिइरहनु भएको छ, तर उहाँहरू गाउँमा चाहिँ घरमै बसेर बाहिर चाहिँ न हिँडुल नगरेर अन्यलाई चाहिँ संक्रमण सार्न नसक्ने अथवा बाहिर चाहिँ हिँडुल गर्नलाई रोग चाहिँ कसरी लगाउनु भएको छ, त्यसको निगरानी कसरी गरिरहनु भएको छ?
हामीले चाहिँ जस्तो अब नारायणीमा कसैले पिसिआर गरायो भने हामी कहाँ रिपोर्ट आउँछ, अथवा हामी आफै गइरहेछौँ होइन
हजुर,
अब त्यस्तो हामीले थाहा भएको मान्छेलाई हामी फलोअप गरिरहेछौँ। जस्तो उहाँलाई फोन गरेर उहाँलाई उहाँहरूको घरमा पुगेर तपाईँ पोजिटिभ हुनुहुन्छ, तपाईँ बाहिर नजनिस्कनुहोस्, तपाईँ छुट्टै बस्नुहोस्, एउटा रुममा छुट्टै बस्नुहोस्, तपाईँलाई कुनै किसिमको समस्या छ भने हामीलाई फोन गर्नुहोस्। र हाम्रो डक्टर साहबहरूको जस्तो छवटा वाडामा हाम्रो स्वास्थ्य चौकी छ, हामी त्यही वाडा स्वास्थ्य चौकीको जिम्मा लागेको छौँ। तपाईँ यस्तो यस्तो यहाँ फलानु फलानु मान्छे पोजिटिभ हुनुहुन्छ, उहाँलाई तपाईँ कन्टिन्यू चाहिँ हेरचाह गर्नुहोस्। अब हामीले सबै बुझाइ त गर्ने हो, अब बाँधेर त राख्न मिल्दैन, त्यो हिसाबले हामीले चाहिँ गरिरहेछौँ। अब र मलाई जहाँसम्म के लागेको छ भने मेरो गाउँपालिकामा त्यस्तो पोजिटिभ भएको मान्छे बाहिर घुम्नु अथवा भिडभाडमा जानु जस्तो त्यस्तो चाहिँ छैन।
अब यो कोरोनाको नियन्त्रणका लागि चाहिँ व्यवस्थापन एउटा चुनौती हो, अर्को चाहिँ यहाँहरूले दैनिक गर्दै आएको कार्य सम्पादनमा पनि प्रभाव परिरहेको छ। दैनिक कार्य सम्पादन त त्यति धेरै भइरहेको छैन होला किनभने सबै कुरा ठप्प नै छ, कसरी काम गरिरहनु भएको छ यहाँहरूले?
अहिले त तपाईँको गाउँपालिकामा हामीले धेरै कर्मचारी बोलाएका छैनौँ, कर्मचारी अति असहायका मात्रै गएको छ गाउँपालिकाबाट
हजुर।
त्यस्तै विकास निर्माणको काममा पनि अलिकति थोरै भइरहेछ, अरू तपाईँको भिडभाड हुने काम त एकदम हामी बिल्कुलै गरेका छैनौँ। र बढी हाम्रो फोकस अहिले यो कोरोना यो विपद जुन छ, यो विपदमा नै, यो विपद व्यवस्थापनमा नै हामी बढी चाहिँ हामी पुरै आफ्नो जनशक्ति यसमा सञ्चालन गरेका छौँ
हजुर।
अब जस्तो कि न कि छवटा वाडामा हाम्रो आज लखनपुरमा एउटा चेकअप भइरहेछ, चेकअप भइरहेछ
हजुरबाट,
अरू पाँचवटा वाडामा भइसकेको छ, एउटा लखनपुर बाँकी छ, आज चाहिँ त्यहाँ भइरहेछ।
यो चाहिँ समुदायमा परीक्षण गर्ने, स्वाब कलेक्सन गर्ने हो
हजुर समुदायमा? हजुर, हामीले चाहिँ अब सूचना जारी गर्छौँ, त्यहाँ हामी चौकदार कटाएर सूचना प्रवाह जारी गर्छौँ। र हाम्रो गाउँपालिकामा प्रत्येक वाडामा हाम्रो स्वयंसेवकहरू हुनुहुन्छ, उहाँहरूको मार्फत जो मान्छेलाई अलिकति पनि कोरोनाको लक्षण देखिएको छ अथवा उहाँहरूलाई मलाई कोरोना छ कि भन्ने डर भएको मान्छेहरूलाई चाहिँ हामी समुदायमा गएर चेक गरिरहेछौँ।
अहिलेसम्म चाहिँ सखुवा प्रसनी गाउँपालिकामा कति पिसिआर परीक्षण के अरे स्वाब सङ्कलन भएको छ अहिलेसम्म?
अहिलेसम्म अब जस्तो एक नम्बर वार्डमा 25 गर्दाखेरि त्यहाँ 4 पोजिटिभ आउनुभएको, 25 गर्दा 9 पोजिटिभ आउनुभएको थियो। अब त्यस्तै अब हामीले 3 वार्डमा त्यहाँ 1 मात्रै परीक्षण भयो, उहाँ नेगेटिभ आउनुभयो। मौवनमा नै हाम्रो लगभग 22 हुँदा 4 आउनुभएको थियो। यस्तै देवमानामा हामी लगभग पुरै डाटा चाहिँ हाम्रो स्वास्थ्यको जो हुनुहुन्छ इन्चार्ज उहाँसँग छ, मैले पुरै अपडेट चाहिँ छैन किनभने हिजो बेलुकासम्म चेक भयो
हजुर।
अब उहाँले मलाई आज गर्नुहुन्छ, अब एकछिनमा उहाँले मलाई गर्नुहुन्छ। र अहिले हाम्रो चाहिँ सम्पूर्ण शक्ति नै भनौँ न, हाम्रो सम्पूर्ण शक्ति यो कोरोनाको लडाइँमा हामी छौँ। र कोरोनाबाट पहिला आफ्नो गाउँपालिकाको गाउँपालिकावासीलाई बचाउन हामी प्रयासमा छौँ।
अब कतिपय गाउँपालिकाले चाहिँ यो कोरोना कहरमा निषेधाज्ञा लगाएको बेलामा चाहिँ निषेधाज्ञाको उल्लङ्घन गरेर चाहिँ गाउँसभा पनि गरेको छ। पका मैनपुर गाउँपालिकाले गाउँसभा गरेको थियो, उहाँहरूले चाहिँ गाउँसभाबाट चाहिँ मलाई कोरोनामा खर्च गर्नलाई बजेट पास गर्नका लागि गाउँसभाको आवश्यक परेर मैले गाउँसभा गर्यो भनेर भन्नुभएको छ। त्यस्तो अवस्था तपाईँहरूमा पनि छ कि छैन त्यस्तो अवस्था चाहिँ?
हामीले चाहिँ त्यस्तो अहिले गाउँसभा चाहिँ गर्नुपर्ने अवस्था छैन, तर अहिले चाहिँ के छ भनेदेखि अब जस्तो कोरोनामा खर्च गर्नको लागि हामी पहिला पैसा छुटिरहेको थियौँ र पछि गाउँसभा गरेर त्यो पैसा हटाइदियौँ, फेरि यो महामारी आइसक्यो होइन
हजुर।
अहिले हामी चाहिँ गाउँसभा नै गर्नुपर्ने त्यस्तो आवश्यक छैन, अब हामीले यसो बोर्ड बैठक बसाएर 5-7 8 बसेर जस्तो प्रमुख व्यक्तिहरू जस्तो अब के अरे भिडभाड गर्नु भएन, उपाध्यक्ष अब अध्यक्षहरू वडा अध्यक्ष 3-4 जनालाई राखेर निर्णय गरेर पछि गाउँसभाबाट अनुमोदन हुने गरी, अनि त्यस्तो चाहिँ रकम अहिले कटा गरेर मिल्छ, अहिले कटा गरेर अर्को कोरोनामा चलाउन मिल्छ, अहिले त्यो भिडभाड नै गर्नुपर्छ भने त्यस्तो छैन।
अब नयाँ अब फेरि अर्को नयाँ बजेटको पनि तयारी गर्नुपर्ने छ, यहाँहरूले पुरानो बजेटको पनि खर्च गर्नुपर्ने अवस्था छ, धेरै खर्च नभएको अवस्था पनि छ। पर्सा जिल्लामा त दुईवटा स्थानीय तहले त अहिलेसम्म चालु आर्थिक वर्षको बजेट पनि ल्याउन सकेको छैन, यहाँहरूले ल्याएको बजेट त्यो खर्च गर्नलाई पनि फेरि अब अर्को नयाँ बजेट तर्जुमा गर्न पनि होला, यो चाहिँ कसरी गरिरहनु भएको छ?
होइन, हाम्रो पैसा बिस्तारै अब जस्तो कि ठुल्ठुलो कामहरू जस्तो पिच बनाउनु थियो, कालो पत्रको सम्पन्न भइरहेछ
हजुर,
त्यस्तै अहिले तपाईँको यो लकडाउनको टाइममा गाउँघरमा धेरै गरिब मान्छे पनि हुनुहुन्छ, हामीले चाहिँ बिस्तारै योजनाहरू काम लगाएका छौँ, किनभने त काम लगाएन भने गाउँका गरिब मान्छेहरू अब काम नपाएर भोलि उहाँहरूलाई छोड्न अर्को समस्या आउन थाल्छ
हजुर,
त्यो भएर चाहिँ धेरै भिडभाड नहुने गरी चाहिँ हामी नालाको काम, ढलानको काम, त्यो अरू अरू काम चाहिँ बिस्तारै लगाएका छौँ। हाम्रो गाउँपालिकामा चाहिँ धेरै पैसा त्यस्तो फ्रिज हुने चाहिँ पहिलादेखि नै फर्स्ट सालदेखि नै छैन, धेरै पैसा फ्रिज हुँदैन, र आगामी वर्षको लागि हामीले पहिलादेखि नै माइन्ड मेकअप गरेका छौँ, हामीले एउटा योजना नै बनाएर अगाडि बढेका छौँ। हाम्रो अब यो 78-79 लागि मुखियाजीलाई पनि वडाजीलाई नै भनेको छौँ कि तपाईँहरू अब धेरै भिडभाड नगरेर तपाईँको वाडामा के आवश्यक छ त्यस्तो हिसाबले योजना नै बनाउँदै गर्नुहोस्।
हजुर,
हामीले 78-79 चाहिँ योजना हामीले अषाढमा सालभित्रै हामी गर्नुपर्छ भने त्यो हिसाबले हामी गरेको छौँ, र त्यो टाइममा हाम्रो अलिक बजेट नै सबै बजेटहरू सञ्चालनमा छ, र आगामी आर्थिक वर्षको लागि योजना पनि हाम्रो तयारी भइरहेको छ।
हजुर, अब के अरे स्थानीय तहमा चाहिँ स्वास्थ्य पूर्वाधारको लागि भनेर चाहिँ सङ्घीय सरकारले पनि बजेट पठाएको थियो, विनियोजन भएको थियो, यहाँहरूले अस्पताल चाहिँ 1500 को 10 को अस्पतालहरू निर्माण गर्नका लागि पनि बजेटहरू पठाएको थियो, त्यो चाहिँ सदुपयोग भएको छ कि छैन? हजुर,
मैले चाहिँ डिपिआर गरेर ठाउँ एकिन गरिसकेका छौँ र त्यो काम पनि अब स्टार्ट गर्छौँ।
अहिले जुन आइसोलेसन बनाउनु भएको छ त्यो आइसोलेसनका लागि अक्सिजनको अभावहरू त भएको छ नि, यहाँहरूसँग अक्सिजन पर्याप्त नै छ?
मेरो गाउँपालिकामा त अक्सिजनको अभाव मैले गर्न दिएको छैन, किनभने मैले चाहिँ के गरेको थिएँ भने अब यहाँ मत्स्य पालन गर्नेहरू पत्ता लगाएर जो जो माछा पालन गर्नुहुन्छ अथवा काठमाडौँ माछा पुर्याउनुहुन्छ उहाँसँग नै अक्सिजन सिलिन्डर थियो पहिलादेखि।
हजुर,
उहाँहरूको अक्सिजन सिलिन्डर मैले ल्याएर अनि सिपिएसहरूलाई धेरै रिक्वेस्ट गरेर धेरैपल्ट गएर त्यहाँबाट मैले 5 थान चाहिँ ठुलो अक्सिजन सिलिन्डर लिएर 5 थान हाम्रो गाउँपालिकाभित्रमा हामीले उपलब्ध गराएर 11 थान त्यो भएर 2 थान फेरि पछि नै हामीलाई प्राप्त भयो। मैले 12 थान हामीसँग सिलिन्डर छ र हामीसँग गाउँपालिकाको आफ्नै एम्बुलेन्स भएकोले जस्तो यहाँ 2 खर्च भयो, फेरि त्यो गाडी जान्छ बिरगन्ज पुर्याउन बिरामी पुर्याउन अनि त्यही गाडीमा हामी लोड गर्दैन त्यहाँबाट भरेर ल्याउँछ।
हजुर,
त्यो हिसाबले चाहिँ हाम्रो गाउँपालिकामा अक्सिजनको कमी छैन र धेरै मान्छेको हामी ट्याङ्क पनि जोगाइदिएछौँ, जस्तो अहिले चाहिँ के छ भने अक्सिजनको लेभल घट्ने र तुरन्तै मान्छे चाहिँ 2 घन्टामा मरिहाल्ने त्यस्तो चाहिँ अहिले नेपालमा त्यस्तो चाहिँ ठुलो दुर्घटनामा त्यस्तो मृत्युमा सबभन्दा बढी हामीले त्यही हेरेका छौँ। अहिले अस्पतालमा पनि मान्छे चाहिँ छप्पिआएर अक्सिजन नपाएर छोट्याएर मर्नुको अहिले सङ्ख्या बढी छ।
हजुर,
मैले त्यही भएर आफ्नो गाउँपालिकाको आइसोलेसनमा हामीले अक्सिजन चाहिँ कन्टिन्यू राखिरहेछौँ, अब 2 खाली हुने बित्तिकै हामी गाडीमा पठाइदिन्छौँ, 2 खाली भयो भने हामी लोड गरेर यसो भरेर मगाइहाल्छौँ।
अब कतै चाहिँ भेन्टिलेटरको पनि आवश्यकता हुन्छ, यहाँहरूसँग भेन्टिलेटर त अहिले छैन होला,
भेन्टिलेटर त हामीसँग त्यस्तो क्षमता नै छैन, त्यो चलाउने हामीसँग हामीसँग कर्मचारी नै छैन। मैले चाहिँ नेसनल मेडिकल कलेजको हाम्रो एमडी सर हुनुहुन्छ बसुरुद्दिन अन्सारी,
हजुर,
र हाम्रो नयाँली पनि डक्टरहरूसँग हामी डक्टर साहबहरूसँग हामी कन्ट्याक्ट गरेका छौँ, हामीसँग त्यस्तो किसिमको भेन्टिलेटरमा राख्ने पर्ने अथवा त्यो अलिक जटिल किसिमको समस्या भएको बिरामी आउन साथ हामीले चाहिँ त्यहाँ बेडको व्यवस्थापन गरेर आफ्नो एम्बुलेन्सले त्यहाँ पुर्याइदिरहेका छौँ।
भनेपछि समग्र व्यवस्थापन यहाँहरूको बलियो छ अहिले?
मलाई लाग्छ कि अब अरू जिल्लामा त भन्न मैले सक्दिनँ, तर पर्सा जिल्लामा म ग्यारेन्टीको साथ भन्न सक्छु कि मेरो अहिले त तपाईँको धेरै पालिकामा जानुहोस् यस्तै हामीले अब त अलिकति म पनि कालका काफै भएर अलिक कलकाको त्यस्तो भन्नु चाहिँ मिल्दैन त है पनि एउटा मर्यादाको हिसाबले जस्तो मैले यो मेरो छवटा वडाको स्वप्न प्रदर्शी होइन अब मैले बिरगञ्जमा आइसोलेसन बनाएँ भने त्यो कतिको लाभदायक हुन्छ यहाँ मान्छेको अक्सिजन घटेर त बिरगञ्ज लग्दालाई बाटो मृत्यु भइरहेछ अहिले चाहिँ यस्तो एउटा एउटा कार्य क्षमता पनि देखाउने बेला छ यो जनप्रतिनिधिको लागि
एक्ज्याक्टली
म यतिको पावरफुल छु म यतिको काम गर्न ममा क्षमता छ ल हेर्नुहोस् मैले गरेको काम यस्तो टाइममा चाहिँ हेराउने हो अनि अहिले पनि तपाईँको बिरगञ्ज धेरै हाम्रो पालिकाका साथीहरूले बिरगञ्ज फेसबुकमा फलानु मैले होटलमा खोलेको छु फलानु ठाउँमा खोलेको छु अहिले धेरै पालिकाका साथीहरूलाई मैले पिस बढीको बनाएँ तर तपाईँ मान्छे गएर हेर्नुहोस् एउटा पनि छैन अक्सिजन सिलिन्डर एउटा पनि छैन तपाईँ त्यो पनि खाली नै छ
तर यो अहिले बिस्तारै जब सङ्क्रमितहरू चाहिँ बढ्न थाल्यो र ग्रामीण क्षेत्रमा गाउँपालिकाहरूमा चाहिँ सङ्ख्या बढ्न थालेपछि र उहाँहरूलाई आपत पर्न थालेपछि मात्र यो स्थापना गर्यो त्योभन्दा अगाडि पूर्व तयारी भएन भनेर चाहिँ गुनासोहरू पनि आउँथ्यो जसरी यो चाहिँ जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा बोलाइएको बैठकमा पनि अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरू चाहिँ उपस्थित नहुने गुनासोहरू आएको थियो यहाँ चाहिँ नियमित बैठकमा जानुहुन्थ्यो कि जानुहुन्थेन
मैले त प्रत्येक बैठकमा जान्छु अरू बैठकमा छोडिदिन्छु तर विपद व्यवस्थापनको बैठकमा चाहिँ कहिले पनि उपस्थित मैले अनुपस्थित भएको छैन
हजुर
र अर्को तपाईँको म ग्यारेन्टीको साथ भन्न चाह मैले ग्यारेन्टीको साथ मैले भइरहेछु तपाईँको रेडियो मार्फत कि मैले सिरिजामै तिन चारपल्ट फोन गरेर सिरिजामलाई मैले भनेको थिएँ तपाईँले एकपल्ट यहाँ 14 पालिकाका धेरै पालिका अध्यक्षहरूले फेसबुकमा आइसोलेसन खोल्नु भएको छ एकपल्ट हेरौँ हेर्नुहोस् तपाईँ अनुगमन गर्नुहोस् यसमा अनुगमन गर्दाखेरि के हुन्छ भनेदेखि कसले राम्रो गर्यो कसले राम्रो गरेन कसले के राम्रो गरेछ त्यस्तो हामीले पनि गर्न अलिकति सल्लाह सुझाव पायो भने राम्रो हुन्छ तर यहाँ चाहिँ मेन चाहिँ के छ भने अहिले हाम्रो पार्टीका अध्यक्षहरू पनि यहाँ तिन चारवटा ठुलो पार्टीका अध्यक्षहरू हुनुहुन्छ मैले उहाँलाई नै भनेको थिएँ कि तपाईँ पसैलामा यस्तो विपदको बेलामा तपाईँहरूले यसो चुप लगाएर बस्नु राम्रो छैन
उहाँहरू त जानुहुन्छ मिटिङमा सिग्नेचर गर्नुहुन्छ त्यसपछि हिँड्नुहुन्छ बाँकी अरू केही
समितिको हो हाम्रो जिल्ला समन्वय समितिको नेक मम्मा सर हुनुहुन्छ जिल्ला प्रमुख हुनुहुन्छ होइन एउटा टिम बनाएर चाहिँ प्रत्येक 14 पालिकाको आइसोलेसनमा मलाई लाग्छ घुम्नमा 5-6 भ्याउन सकिन्छ त्यो एउटा ठोडीमा अलिक टाइम लाग्छ बढी
हजुर
त मानु मजाले एक दिनमा मजाले पुरै भ्याउन सकिन्छ र कुन पालिकाले राम्रो गर्यो कुनले राम्रो गरेन के गर्दा चाहिँ त्यहाँ पनि राम्रो हुन सक्छ जस्तो कि अहिले कोरोनामा अब धेरै मान्छेको चाहिँ श्वास प्रश्वासमा त्यो हुनु होइन त्यस्तो ज्वरो आउनु र डाइरेक्ट हस्पिटलमा गएर भर्ना आउँदाखेरि त्यहाँ त बिरगञ्जमा खाना नपाएर जति मान्छे अहिले यो पसैलामा बित्नु भएको छ नि तपाईँको अधिकांश 75% ग्यारेन्टी साथ भन्न चाहन्छु 75% मान्छेले अक्सिजन र खाना नपाएर मृत्यु भएको छ
हजुर हो
अब एउटा रुममा 50 मान्छे राखिदिएछ अब 50 25 मान्छे खकिरहेछ अक्सिजन नपाएर छटिआएर मरिरहेछ त्यो 25 मान्छे त्यही हेरिरहेछ सामने उसको सामने लाइभ त्यो भइरहेछ होइन प्रत्येक आफ्नै आँखा अगाडि कोही मान्छे अक्सिजन नपाएर छटिआएर मरिरहेछ कोही भोकले मरिरहेछ अनि त्यतिखेर त्यो मान्छेको मनोबल कतिको बढ्न सक्छ अनि त्यस्तै मनोबल घटेर चाहिँ 75% मान्छेको मृत्यु बिरगञ्जमा मृत्युको कारण त्यही 75% मान्छेको मृत्युको कारण त्यही रहेछ कि आफ्नै आँखा अगाडि अक्सिजन नपाएर मान्छे पकाएर मर्यो इलाज डक्टर गएन हेर्न खाना पाएन होइन अहिले त कोरोनाको कुनै औषधी निस्केको छैन नि अहिले कोरोनाको चाहिँ के छ भने युनिटी पावर बढाएर ठिक पार्ने हो यसको त कुनै औषधी छैन तर युनिटी पावर आत्मबल युनिटी पावर कसरी बढ्छ जब आत्मबल बढ्दैन भने युनिटी पावर बढ्दैन अनि त्यस्तै आत्मबल घट्यो कि मान्छे बिरगञ्जमा गयो हस्पिटलमा बेड छैन अक्सिजन छैन खाना छैन आफ्नै आँखा अगाडि मान्छे छुप्याएर मरिरहेछ त्यो भएर चाहिँ धेरै मान्छे मरेको मेरो आफ्नो बुझाइरहेको छ र मैले चाहिँ के गरेको छु भने आफ्नो गाउँपालिकामा मैले बारम्बार मेरो फेसबुकमा तपाईँ अब हेर्न सक्नुहुन्छ मेरो प्रदीप जसवाल त्यसमा मैले बारम्बार सूचना प्रवाह गरिरहेछु ल तपाईँलाई कुनै किसिमको समस्या भयो भने हामीलाई फोन गर्नुहोस् कुनै समस्या छ भने हामीलाई फोन गर्नुहोस् भने त्यस्तो फोन आउँदाखेरि तुरन्त गाडी पठाइदिने भने गाडीमा पनि अक्सिजनको व्यवस्था छ अहिले त मेन तपाईँको प्राण वायु नै अक्सिजन होइन हामी अक्सिजन लिन्छौँ अहिले अक्सिजन नलिएर पछि कोही मान्छे बच्न सक्छ त्यही भएर हामी गाडीमा अक्सिजनको व्यवस्था गरेको छौँ। कोही मान्छेलाई अक्सिजनको लेभल अलिकति पनि कम भयो भने उसको नाकमा अक्सिजनको जोड दिने, जोडेपछि उसले 10-15 मिनटमा म त ठिक भइहाल्यो भनेर सोच्न थाल्छ। जस्तो मैले बिरगञ्जबाट एउटा हाम्रो बलुवाको मान्छेलाई एकजनालाई मेरो आफ्नै साथी हुनुहुन्थ्यो, उहाँ बिरगञ्जमा छोपिआइराख्नु भएको थियो,
हजुर,
उहाँलाई मैले गाडी पठाइदिएँ र मैले ड्राइभरले भने भाइ अक्सिजन लगाएर ल्याऊ, अक्सिजन लगाएर ल्याएँ। यहाँ मोहर आउँदाखेरि बिरगञ्जबाट मैले मोहर मगाएँ, आफ्नो आइसोलेसनमा मगाएँ उहाँलाई, अनि यहाँ मोहर आएपछि म त ठिक भयो, मलाई त केही छैन, होइन तपाईँ ठिक हुनुभएको छैन, तपाईँ बस्नुहोस् यहाँ, अहिले हामीले अक्सिजन लगाइदिएर मात्रै तपाईँ ठिक बनाउनु भएको, फेरि अक्सिजन तपाईँको जिउमा कम भएपछि फेरि तपाईँ छोप्याउनुहुन्छ भनेपछि मेन चाहिँ अक्सिजन धेरै यो गाडीमा अक्सिजन छैन, सिलिन्डर छैन, अनि बिना अक्सिजनको बिरगञ्जमा बाटो पनि मान्छेको मृत्यु भइरहेछ कि।
हुन्छ अध्यक्ष, यहाँले आफ्नो गाउँपालिकामा गरेका क्रियाकलापहरू अथवा गतिविधिहरूको बारेमा जानकारी गराउनु भयो र अहिलेको मुख्य भूमिका, जनप्रतिनिधिहरूको मुख्य भूमिका पनि त्यही हो र जनताले, गाउँपालिकाका जनताले अपेक्षा गरेको पनि आफ्नो गाउँपालिकाको जनप्रतिनिधिले अथवा स्थानीय सरकार प्रमुखहरूले कसरी काम गरिरहेको छ भन्ने हो र यो सङ्कटको बेलामा भूमिका देखिएन भने पक्कै पनि जनप्रतिनिधिहरूप्रति जनताको नैराश्यता उत्पन्न हुन्छ, त्यो स्वाभाविक पनि हो। यहाँले आफूले आफ्नो गाउँपालिकामा गरेका कामहरूको विस्तृत जानकारी गराइदिनु भयो र हामीसँग सम्पर्कमा आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो सखुवा प्रसोनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल। खास गरी अहिले स्थानीय तहले कोरोना सङ्कट व्यवस्थापनमा कसरी काम गरिरहेको छ र धेरैजना जनप्रतिनिधिहरू सङ्क्रमणबाट मृत्यु पनि भएका छन् र कोही सङ्क्रमित पनि भइरहनु भएको छ, यो अवस्थामा गाउँपालिकाका जनप्रतिनिधिलाई काम गर्न कस्तो छ चुनौतीहरू भन्ने विषयमा कुराकानी गऱ्यौँ। कार्यक्रमको जनसरोकारको समय सकिएको छ, भोलि फेरि 10 बजेको समाचारपछि हामी आउनेछौँ। तबसम्मलाई प्रविधिका दिपेन्द्रलाई धन्यवाद दिँदै म निरज पिठाकोटी बिदा हुन्छु, नमस्कार।